أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ويقولون متى هذا الوعد إن كنتم صادقين. قل لا أملك لنفسي ضرا ولا نفعا إلا ما شاء الله. لكل أمة أجل، إذا جاء أجلهم فلا يستأخرون ساعة ولا يستقدمون. اور یہ کافر لوگ پیغمبر سے یا مسلمانوں سے کہتے ہیں، اگر تم سچے ہو تو یہ عذاب کا وعدہ کب پورا ہوگا؟ قل لا املک لنفسی ضرا ولا نفعا، اے پیغمبر صلی اللہ علیہ وسلم کہہ دیں کہ میں اپنی جان کے نفع اور نقصان کا تو مالک نہیں ہوں، مگر جو خدا چاہے. لکل امت اجل، ہر قوم کی ایک میعاد اور وقت مقرر ہے. اذا جا اجلہم، جب ان کا وقت آ جائے گا تو ایک گھڑی آگے پیچھے نہیں ہو سکتے. آپ کے سامنے آج پارہ نمبر 11 سورۃ یونس کی آیت نمبر 48 اور 49 پڑھی گئی. پہلی آیت میں دو لفظ ہے، ویقولون اور ان کنتم صادقین. مکہ مکرمہ کے مشرکین کافر لوگ یہ کہتے تھے کہ اگر تم لوگ سچے ہو، کنتم صادقین، تم لوگ سچے ہو، تو صادقین جمع ہے، پلورل ہے. تو سوال ہوتا ہے کہ یہ سوال کافرین کس کو کر رہے ہیں؟ صادقین بولا جاتا ہے بہت سارے لوگوں پر، اور صادق بولا جاتا ہے ایک پر. کیا یہ لوگ سوال کر رہے ہیں نبی کریم صلی اللہ علیہ وسلم کو؟ اگر نبی کریم صلی اللہ علیہ وسلم کو سوال ہو تو پھر جمع لانے کی ضرورت نہیں تھی. تو مفسرین فرماتے ہیں یہ لوگ نبی کریم صلی اللہ علیہ وسلم کو بھی سوال کرتے تھے، اور آپ کے زمانے میں آپ کے صحابہ سے بھی پوچھتے تھے. نبی صلی اللہ علیہ وسلم کو اس لیے سوال کرتے تھے کہ آپ نبی ہیں تو آپ لاؤ، اور صحابہ اور کمپینین سے کہتے تھے تم لوگ ان کی بلیو کرتے ہو، نبی مانتے ہو کہ یہ سچے ہیں، تو پھر تم لوگ ان کو سچا مانتے ہو تو تم بھی لاؤ. اب سوال یہ ہے کہ لوگ کیا مانگ رہے ہیں؟ یہ لوگ کیا مانگ رہے ہیں؟ وعد، ہاد الوعد، وعدے سے کیا مراد ہے؟ بعض مفسرین فرماتے ہیں اس سے قیامت مراد ہے. دے آسکنگ اباؤٹ دے آف ریزریکشن، دے آف قیامت، قیامت لے آؤ. لیکن اگلی آیت ہم دیکھیں گے جس میں صاف لفظ ہے، آیت نمبر 50 میں، قل ارائیتم ان اتاکم عذابہ. یہ قیامت نہیں مانگ رہے ہیں، یہ لوگ کہہ رہے ہیں عذاب لے آؤ، پنشمنٹ لے آؤ ہمارے لیے. کلیئرلی اوپنلی دے وار آسکنگ پنشمنٹ ان فرنٹ آف رسول اللہ صلی اللہ علیہ وسلم. اور قرآن میں اللہ نے فرمایا ان کان ھذا ھو الحق، اگر تمہارا اسلام سچا ہے، تمہارا مذہب سچا ہے، فامطر علینا حجارۃ من السماء او ائتنا بعذاب علیم. دو قسم کے عذاب مانگ رہے ہیں. پہلا عذاب، آسمان سے پتھروں کی بارش ہو ہم پر، अगर तुम्हारा इस्लाम सच्चा है, तुम्हारा मजहब सच्चा है, तो आसमान से पत्थरों की बारिश ले आओ, औ यातीना बिअज़ाबिन अलीम, या तो दर्दनाक अजाब हमारे ले ले आओ। आगे चलकर अल्लाह से अजाब मांग रहे हैं। कुल ला अमलिकु, अल्लाह फरमाते हैं मेरे नबी आप इनको बता दीजिए, ला अमलिकु लिनफ्सी दर्रं वला नफ़ा। एक अजीब आयत है, मैं नफा और नुकसान का मालिक नहीं हूं। ये कौन कह रहे हैं? इमाम लंबिया कह रहे हैं, सारे नबियों के सरदार, मेरे हाथ में न किसी को नफा पहुंचाना है और न किसी को नुकसान पहुंचाना। काश कि यही आयत सबको समझ में आती। जो मुशरिकीन को ये बात बयान की थी, यही बात समझ में आ जाए। वैसे हर नबी ने अपनी कौम को कहा कि हम नफा और नुकसान के मालिक, और अल्लाह पाक ने वाकियात से इनको समझाया। मूसा अलैहिस्सलाम का वाकिया हम पढ़ते हैं ना, वो सांप वाला, हालांकि 10 साल से उनके हाथ में वो असा था, 10 साल से कभी सांप नहीं बना। 10 years he was carrying stick, और भी ऐसा था ऊपर से, बाज लकड़ी ऐसी होती है ना ऊपर से ऐसा, वो नहीं राउंड वाली नहीं, ऐसा दो अतवक्कव अलैहा, उस पर टेक भी लगाते थे दो, और कभी सो भी जाते थे, और कभी पट्टे झाड़ने में आसानी भी होती है। जैसे हमारे बहुत सारे हजरात एक चादर रखते हैं, उसको पिलो भी बना लेते हैं, ब्लैंकेट भी बना लेते हैं, मुसल्ला भी बना लेते हैं। यही उमा तिल कभी यमीन कया मूसा हादे, ये भी कह सकते थे वमा हादी या मुझे क्या है मूसा, लेकिन लंबा अल्लाह ने उमा तिल कभी यमीन कया मूसा बतलाना चाहते, अल्लाह पाक तेरे हाथ में जो उसकी बात कर रहा हूँ मैं, और किसी की नहीं, घर की लकड़ी की नहीं, तेरे हाथ में जो लकड़ी है 10 साल से उसी लकड़ी की बात कर रहा हूँ। लकड़ियाँ तो बहुत सारी है, लेकिन जिस लकड़ी को तुम 10 साल से संभाल करके बकरियां चराते हो, उस लकड़ी की बात कर रहा हूं मैं। 10 साल के बाद ये लकड़ी एकदम अल्लाह ने कहा अल्के हा या मूसा, मूसा इसको डाल दो, तो अब ये सांप बन गया एकदम सांप। कितना बड़ा सांप बना, मैं तफसीर पढ़ रहा था, काजी सनाउल्ला साहब पानीपति की तफसीर मजहरी, हजरत फरमाते हैं कि उसका निचला जो जबड़ा था वो बिल्कुल फिरौन के मकान के जो दरवाजा होता है वहां है, और ऊपर वाला है मकान के रूफ के ऊपर है, वो या पूरा मकान फिरौन का खा लेगा ये। अभी कितना बड़ा होगा, और लकड़ी तो इतनी है। आम तौर पर बड़ा सांप होता है ना, वो बहुत आहिस्ता चलता है, भागता नहीं है, पतला सांप होता भागता है। लेकिन अल्लाह ने इस सांप की तासीर बयान की कुरान में, कान्हा जान, इतना बड़ा था लेकिन भागने वाला था, और आगे हैया जहरीला था, पॉइजन होता था, उसमें पॉइजन भी अल्लाह ने आता है, लकड़ी है उसमें पॉइजन कहां से आया, दांत कहां से आए, उसमें आंखें कहां से आई, सब कुछ कहां से आया है सब। और कान्ना साबान मुबीन, बहुत बड़ा। 3 सिफत बयान की इस सांप की। ये देख करके हजरत मूसा वल्ला मुदबरा, कुरान कह रहा है ऐसे भागे के पीठ फेर कर देखा भी नहीं। वल्ला मुदबरा, मुदबिर कहते हैं भाग और पीठ फेर कर देखने भी नहीं, ऐसे डर गए। क्यों? इसकी वजह बाद मुफस्सिरीन फरमाते हैं कि जब आदमी दौड़ता हो और दोबारा पीछे देखे तो रफ्तार में कमी हो जाती है, बराबर भाग नहीं सकता है, तो पकड़ लेता है सब, तो ऐसे डर गए। तो अल्लाह ने 3 बार रिवायत के अल्फाज, खोज था पकड़ इसको, ना अल्लाह कैसे पकड़ूंगा, तो इतना बड़ा सांप है कैसे पकड़ू मैं, डर लगता है, तो वैसे ही भागे थे ना, इसको पकड़ू कैसे मैं।
پھر دوبارہ اللہ نے کہا خذھا ولا تخف, پکڑو ڈرو نہیں, فرمایا نہیں
نہیں.
پھر اللہ نے تیسری بار کہا قرآن کریم میں خذھا انک من الامنین, میں اللہ گارنٹی دیتا ہوں تجھے کوئی تکلیف نہیں ہوگی. گارنٹی اللہ کی ہوتی ہے نا, تو پھر کیا تکلیف ہوتی ہے. میں اللہ کہتا ہوں تمہیں آمین, امن میں رہے, کچھ نہیں ہوگا. تو یہ سانپ کیسے پکڑا انہوں نے, پتا ہے روایت میں آتا ہے کہ وہ ڈرتے ڈرتے ہاتھ ایسا, وہ منہ ہے نا کھلا ہوا ایسا, خالی ان کی یہ جو ہے نا ٹچ ہوا اس کے ساتھ منہ کے ساتھ, تو ایک دم لکڑی بن گئی, پورا پکڑا نہیں, ٹچ ہوا, انک من الامنین, کچھ نہیں ہوگا تمہیں. یہ اللہ ہے. موسیٰ علیہ السلام کے ہاتھ میں ہوتا نا نفع اور نقصان تو سب کچھ کر سکتے تھے, یہ تو صاف بتلا دیا کہ نفع اور نقصان اللہ کے ہاتھ میں ہے. اور عجیب حالت قرآن کریم کے اندر میں ہے. قرآن کریم میں اللہ نے واضح الفاظ میں کہا وَإِن يَمْسَسْكَ اللَّهُ بِضُرٍّ وَإِن يَمْسَسْكَ اللَّهُ بِضُرٍّ فَلَا كَاشِفَ لَهُ إِلَّا هُوَ. اللہ کے نبی نے مکہ والوں سے کہا وَإِن يَمْسَسْكَ اللَّهُ بِضُرٍّ, اگر اللہ مجھے کوئی ضرر پہنچائے, کوئی نقصان پہنچائے, فَلَا كَاشِفَ لَهُ, تم اس کو ضرر کو مجھ سے دور نہیں کر سکتے ہو. یہ صاف صاف فرمایا وَإِن يُرِدْكَ بِخَيْرٍ فَلَا رَادَّ لِفَضْلِهِ, اور اگر اللہ مجھے کوئی خیر پہنچائے تو تم اس کی خیر کو بھی دور نہیں کر سکتے ہو. یہ تو قرآن میں صاف ہے, کہہ رہے ہیں کہ نفع نقصان میرے ہاتھ میں ہے ہی نہیں, اگر اللہ مجھے نفع پہنچائے تو تم اس نفع کو دور نہیں کر سکتے. اور اسی بات کو ایک دوسری جگہ فرمایا قُلْ أَرَأَيْتُمْ مَا تَدْعُونَ, ایک جگہ پہ قُلْ أَفَرَأَيْتُمْ مَا تَدْعُونَ مِن دُونِهِ, اور ایک جگہ مِن دُونِ اللَّهِ, بھلا سمجھو تو صحیح تم اللہ کے علاوہ جن کو بھی پکارتے ہو ان کے لیے, اِنْ أَرَادَنِيَ اللَّهُ بِضُرٍّ اِنْ أَرَادَنِيَ اللَّهُ بِضُرٍّ, اگر اللہ مجھے کوئی تکلیف پہنچائے, حَلْ هُنَّ كَاشِفَاتُ ضُرِّهِ, کیا یہ میری تکلیف دور کر سکتے ہیں. ارادنی اللہ برحمتن حل ہن ممسکات رحمتی, اگر اللہ مجھے کوئی رحمت اور فضل پہنچائے تو کیا یہ میری رحمت کو روک سکتے ہیں مکہ والے, نہیں. میرے نبی کو اللہ آگے کہہ رہے ہیں اسی آیت میں قل, آپ انہیں بتا دے حسبی اللہ علیہ یتوکل المتوکلون, اسی پر بھروسہ کرنا چاہیے, اللہ میرے لیے کافی ہے. بھروسہ بھی کس پر ہونا چاہیے؟ اللہ. آپ کہیں گے بھروسہ کسی پر بھی کر لو, نہیں. فتوکل کس پر بھروسہ؟ اللہ نے اس کو بھی واضح کر دیا, فتوکل علی الحی الذی لا یموت, بھروسہ اس ذات پر کرو جو زندہ ہے جس کی موت ہی نہیں آنے والی ہے. تو بھروسہ تو اللہ پر ہوتا ہے جس کی کبھی موت نہیں آئے گی, ورنہ موت تو ساری دنیا کی آ جائے گی. ابھی یہ محرم کا سفر کا مہینہ چل رہا ہے نا, بہت سارے لوگ کیا کہتے ہیں سفر میں شادی بھی نہیں کرو, نوست کا مہینہ ہے یہ, تو نبی علیہ السلام کے زمانے سے چلا رہا سفر میں شادی نہیں, سفر میں, سفر کے مہینے میں سفر اپنے ٹریولنگ بھی نہیں, اس لیے کمی بھی نہیں ہوتی, تجارت نہیں. بہت سارے لوگ ہیں. اللہ کے نبی علیہ السلام کو باقاعدہ کہنا پڑا لا عدوا ولا حام ولا سفر ولا غول. اللہ مسلم شریف کے حدیث, لا عدوا, ایک کی بیماری دوسرے کو لگتی نہیں, اس کو بھی بیماری دینے والا اللہ. صحابہ کرام کے زمانے میں ایسا ہوا تو اللہ کے نبی نے فرمایا یہ پہلے اونٹ کی وجہ سے دوسرے کو خارش ہو گئی تو پہلے کو خارش کس نے دی بتاؤ؟ اللہ نے فرمایا جس نے پہلے کو دی اس نے دوسرے کو بھی دی اور تیسرے کو بھی دی. ایسا نہیں کہ ایک کی وجہ سے سب کو ہوئی ہے, یہ ذہن صاف کر رہے ہیں اللہ پاک. اللہ کے نبی صلی اللہ علیہ وسلم لا عدوا, वलहाम, उस जमाने में एक परिंदा होता था जैसे उसको कहते उल्लू, ये उल्लू है ना, बड़ी बड़ी आंखों वाला होता है रात में, ये दर्द पर बैठता है ना रात में आंखें खोलता है, ये बड़ा डर लगता है इसको, ये बड़ा उल्लू, हम भी कहते हैं उल्लू का पट्टा है वो उल्लू जो है ना, कि अगर उल्लू सामने आ जाए तो मालूम होता है घर से कोई जाने वाला है, कोई मरने वाला है। हमारे हजरत थानवी रहमतुल्लाह किताब लिखी अगलातुल अवाम, अगलातुल अवाम, उसमें हजरत ने लिखा है कि हमारे बर्रे सगीर के लोगों की अजीब जहानत है कि अगर कौवा घर के सामने बोलता हो तो कहते आज मेहमान आने वाले हैं, और अगर ये हाथ की दाने हाथ की है ना इसको खुजाई होती हो तो कहते कुछ पैसे आने वाले हैं, और अगर लेफ्ट हैंड की है तो कहते कुछ जाने वाला है, पैसे जाने वाले हैं आज, और अपनी आंखों से देखा हमने, बिल्ली सामने से गई काम पर जाएगा काम नहीं होगा आज मेरा, मनहूस दे, बाज चेहरे वाले को कहते हैं कि इसका चेहरा देख लिया आज मेरा काम ही नहीं हुआ, मनहूस चेहरा देख लिया सुबह सुबह मेरा काम ही नहीं हुआ। हुवल्लज़ी युसव्विरुकुम फिल अरहाम कैफ़ यशा, जिसका चेहरा अल्लाह ने बनाया वो मनहूस कैसे हो गया भाई, वो तो अल्लाह की जात ने बनाया। इसलिए एक बात ध्यान में रखो, अल्लाह के नबी अलैहिस्सलाम फरमाते हैं कि लोग यसुबुद्दहर जमाने को गाली देता है, ये कितनी बारिश हो गई, ये कैसी गर्मी है, अल्लाह के नबी ने फरमाया वो जमाने को गाली नहीं देते, वो अल्लाह को गाली देते हैं। किसको गाली देते, हम तो अपनी जबान में कह देते हैं ना, पता भी नहीं होता। सिर्री सकती रहमतुल्लाह अलैह के बारे में आता है, एक मर्तबा बेहतरीन बारिश हुई तो हजरत ने फरमाया कितनी ही अच्छी बारिश है आज तो, सिर्री सकती बहुत बड़े बुजुर्ग गुजरे, कितनी अच्छी बारिश है। तो इल्हाम के जरिए से हजरत को बताया गया, क्या मैंने कभी बुरी बारिश भी की है, कभी बुरी बारिश भी की है मैंने, कि तुम कह रहे हो कितनी अच्छी बारिश है, हर बारिश अल्लाह की तरफ से है, हर गर्मी अल्लाह की तरफ से, हर चीज अल्लाह की तरफ से है। और वला सफर, आगे रिवायत में है, सफर के महीने में जो लोग बुरा समझते हैं अल्लाह के नबी ने मना फरमाया, इन्ना इद्दत अश्शुहूर इंदल्लाही 12 शहरन यौम खलक अस्समावाति वल अर्द मिन्हा अरबातुन हुरुम ذلك الدين القيم, अल्लाह ने ही जब से आसमान और जमीन पैदा किया तब से 12 महीने पैदा किए हैं, उन महीनों में अगर गड़बड़ होती तो अल्लाह पैदा नहीं करता, ये सब अल्लाह की तरफ से है, उसमें कुछ भी नहीं है, महीने में दीन में कुछ नहीं है, सब कुछ अल्लाह की तरफ से है। वला हम्मा, उस जमाने में मक्का के लोग जब सफर करते थे, रात अगर जंगल में आ जाती थी तो एक चारों तरफ राउंड चौकड़ी कर लेते थे और बीच में बैठ जाते थे और जोर से कहते, जंगल के शेर जिन्नात हम तेरी पनाह में यहां बैठे, हमारी हिफाजत कर लेना। अल्लाह के नबी ने फरमाया जंगल में भी हिफाजत करने वाला अल्लाह, घर में भी हिफाजत करने वाला अल्लाह है, जिन्नात नहीं है, ये शिर्क है, शिर्क बहुत बड़ा गुनाह है, बहुत बड़ा गुनाह। अब्दुल्लाह इब्न अब्बास फरमाते हैं मैंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से पूछा, अय्यु ज़म्बि आज़म, सबसे बड़ा गुनाह कौन सा है, फरमाया अन तजअल लिल्लाहि निद्दा व हुवा खल्क़क, अल्लाह के साथ किसी चीज को शरीक करो जिसको अल्लाह ने पैदा किया है। इन शिर्क लज़ुल्म अज़ीम, नबी अलैहिस्सलाम का जमाना है, एक सहाबी बैठे बैठे बात कर रहे थे और फिर बोलते बोलते कह दिया माशा अल्लाह माशा मोहम्मद, माशा अल्लाह व माशा मोहम्मद, जो अल्लाह ने चाहा और जो मोहम्मद ने चाहा। अल्लाह के नबी अलैहिस्सलाम उसके पास आए और उनके शोल्डर को पकड़ कर झंझोरा, तुमने मुझे अल्लाह के बराबर कर दिया, जो अल्लाह ने चाहा, मोहम्मद क्या चाहेगा, मोहम्मद के हाथ में कुछ नहीं, ये खुद अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने बयान फरमाया, इन्नल हुक्म इल्ला लिल्लाह, हर चीज अल्लाह के हुक्म है, व واللہ یحکم لا معقب لحکمی, اللہ جب فیصلہ کر دیتا ہے اس فیصلے میں کوئی آدمی نظر ثانی نہیں کر سکتا ہے. نظر ثانی کا پتہ ہے نا, کوئی کتاب لکھتے ہوئے ذرا دیکھ لو نا, اللہ جب فیصلہ کر دے تو کوئی نبی کوئی ولی کوئی نہیں اس کے فیصلے میں نظر ثانی نہیں کرتا, اس کا حکم ہے ہو جائے گا. یہ یقین پیدا کرنا ہے, کوئی سفارش کا بھی لائق نہیں. من ذا الذی یشفع عندہ الا باذنہ, اللہ کی اجازت کے بغیر کوئی سفارش نہیں کرے گا. اس لیے ہم ہر روز نماز کے بعد کیا دعا مانگتے ہیں, اللہم لا مانع لما اعطیت, اے اللہ تو جو دیتا ہے کوئی اس سے روک نہیں سکتا, ولا معطی لما منعتا, اور تو جس سے روک دے اسے کوئی دے نہیں سکتا, ولا راد لما قضیت, تیرے فیصلے کو کوئی رد نہیں کر سکتا ہے, تو جو چاہے کرتا ہے. ہم پڑھتے ہیں نا جب وہ دعائے قنوت پڑھتے ہیں, انہو لا یذل من والیت ولا یعز من آدیت, اے اللہ جس کو تو عزت دے اس کو کوئی ذلیل نہیں کر سکتا, اور جس کو تو ذلیل کر دے اس کو دنیا میں کوئی راضی نہیں کر سکتا, کوئی اس کی عزت نہیں کرتا, سب کچھ اللہ کے ہاتھ میں ہے. یہ جڑ ہے ہمارے ایمان کی, دس از دا روٹ آف اور ایمان, اس کے بغیر کام ہونے والا نہیں ہے. اس لیے کہ ایمان ایک ایسی چیز ہے, دیکھو نماز ہے, بعض حالت میں نماز معاف ہے, بعض حالت میں جیسے آدمی بے ہوش ہو گیا چھ نماز سے زیادہ تو وہ نماز پچھلی کیا ہو گئی, اس کی معاف ہے. چونکہ یہ عورت ہے حیض کی حالت میں نماز معاف ہے. روزے بھی بعض جگہ پر بعض حالات اور بعض مجبوریوں میں, اسی طرح حج ہے زکوٰۃ ہے نہیں ہے تو کیسے پڑھیں گے, یا راستہ صحیح نہیں ہے یا وہاں کوئی طوفان ہے تو آج نہیں اس پر. لیکن ایمان ایک ایسی چیز ہے, بیماری میں ہو یا صحت میں ہو, جوانی میں ہو یا بڑھاپے میں ہو, مرتے دم تک بالکل معاف نہیں. واعبد ربک حتی یأتیک الیقین ای یأتیک الموت, تیرے رب کی عبادت کر یقین کے ساتھ یہاں تک کہ تیری موت آ جائے. معلوم ہوتا ہے کہ ایمان موت تک ساتھ میں لے کر جانا ہے. ایمان بالکل معاف نہیں کہ ایک گھڑی معاف ہو گیا, نہیں. اس لیے ایمان کو مضبوط کرنا ہے. اگر کوئی آدمی ایمان کو مضبوط نہ کرے تو پھر اس کی توحید میں گڑبڑ ہے. حجر اسود کے بارے میں کیا کہا تھا حضرت عمر نے, پتہ ہے نا حدیث, تو نبی کریم صلی اللہ علیہ وسلم نے بوسہ دیا تھا. تو حضرت عمر جب بوسہ دینے کے لیے گئے تو پہلے کیا کہا, تو نہ نفع کا مالک ہے نہ نقصان کا مالک ہے, لیکن میں تجھے اس لیے بوسہ دیتا ہوں کہ میرے نبی کا طریقہ ہے اور میرے نبی صلی اللہ علیہ وسلم کے طریقے پر چلنے کو اللہ نے حکم دیا ہے. اس لیے بعض لوگ ایسے کہتے ہیں, وہ اس زمانے میں لوگ ابھی مورتیوں کی پوجا کرتے تھے نا تو وہ دیکھا دیکھی کرنے لگیں گے اس لیے ایسا کار نہیں. نہیں, حضرت عمر کا ایمان مضبوط تھا, وہ تو مورتیوں سے آئے ہوئے ہی تھے, انہیں پتا تھا, اس لیے انہوں نے کہا کہ تیرے اندر کچھ نہیں. جو روایت میں آتا ہے کہ اللہ تبارک و تعالی قیامت میں اس حجر اسود کو دو آنکھیں اور ایک زبان دے گا اور قیامت میں وہ گواہی دے گا اس آدمی کی جو اس نے جس نے اس کو بوسہ دیا ہے یا جس نے اس کو استلام کیا ہے, جس نے وہاں طواف کیا ہے اس کی گواہی حجر اسود قیامت کے دن دے گا. وہ تو ہر چیز دے گی, زمین بھی گواہی دے گی. یوم ایدن تحدث اخبارها, تو کیا یہ زمین نفع نقصان کی مالک ہو گئی؟ ایک مول صاحب نے عجیب بیان دیا, عجیب, فرمایا نبی علیہ السلام بھی نفع نقصان کے مالک ہے, کیسے؟ اور جواب کیا بیان کیا, لا الہ الا اللہ محمد الرسول اللہ, اگر تم لا الہ الا اللہ کو پڑھو محمد الرسول اللہ نہ پڑھو گے کہاں جاؤ گے؟ کہا جہنم میں جائیں گے. تو دیکھا نا محمد الرسول اللہ پڑھا تو نبی نے تمہیں نفع پہنچا جنت میں جاؤ گے, اور اگر نہیں پڑھا تو نبی نے نقصان پہنچا جہنم میں جاؤ گے. عجیب, یہ مطلب ہے نبی علیہ الصلوۃ والسلام نہ موت دے سکتے ہیں کسی کو, انبیاء نہ موت دے سکتے ہیں نہ موت, نہ روح ڈال سکتے ہیں نہ روزی دے سکتے ہیں. یہ یقین اللہ ہمیں سکھا رہا ہے قرآن کریم میں, جس کو صاف صاف کا کل لا املک لنفسی نفعا ولا ضرا, اگر نفع نقصان کے مالک ہوتے تو اللہ کے رسول کے تین بچوں کا بچپن میں انتقال ہو گیا. ہی شوڈ سیو دیم, کہ میں نفع پہنچا سکتا ہوں, میرے بچے نہیں مر سکتے. اگر نفع نقصان کے مالک ہوتے تو غزوہ احد میں آپ کا دانت شہید ہو گیا, نہ ہونا چاہیے تھا. آپ کو یہاں خود لگی, خون نکلنے لگا, ایک صحابی نے اپنے دانت سے نکالنے کی کوشش کی, ان کے دانت بھی گر گئے, پھر دوسرے صحابی نے نکالا, یہاں سے خون گرنے لگا. اور اگر نفع نقصان کے مالک ہوتے تو حضرت عثمان سے کہا کہ آپ گھر پر رہو, آپ کی بیوی ام کلثوم میری بیٹی کو لک آفٹر کرو جی. اور اللہ کے رسول صلی اللہ علیہ وسلم تشریف لے گئے, اور اسی سفر میں بیٹی کا گھر پر انتقال ہو گیا, آپ کو پتا ہی نہیں تھا. جب واپس آئے تو آپ قبر پر پہنچے رسالہ ثواب کے لیے. اگر نفع نقصان کے مالک ہوتے تو حضرت سیدنا حمزہ رضی اللہ تعالیٰ عنہ کو شہید کیا تھا, تو اللہ کے رسول کو کتنی تکلیف ہوئی تھی کہ اگر 70 کافر کو, میں دوسری مرتبہ اگر مجھے موقع ملا تو میں 70 کافر کو قتل کر دوں گا, اتنی تکلیف ہوئی تھی. اگر مالک ہوتے تو آپ بچا سکتے تھے. خود اللہ کے نبی علیہ السلام کو اللہ کہہ رہے, تم بتاؤ میری طرف سے, لا املک لنفسی نفع ولا ضرا. ہاں نبی کریم صلی اللہ علیہ وسلم نے اللہ کی مدد سے, اللہ کی مدد سے اظہار فرمایا, جیسے حضرت علی رضی اللہ تعالیٰ فرمایا کدھر ہے, لاؤ ان کو میرے پاس. کہا ان کو تو آشوب چشم ہے, پنک آئیز ہے, کیونکہ اللہ, پوری حدیث بخاری مسلم میں ہے, نبی کریم صلی اللہ علیہ وسلم فرمایا یہ جھنڈا کل میں ایسے آدمی کو دوں گا جس کے ہاتھ پر اللہ فتح کر دے. وہاں خیبر کے موقع پر تو دوسرے دن ہر صحابی پوری رات عبادت میں لگے, مجھے مل جائے, مجھے مل جائے, مجھے مل جائے. لیکن صبح ہوتے ہی فجر کے بعد اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا, جاؤ لے آؤ کس کو, علی کہاں ہے؟ کہا ان کو تو پنک آئیز ہے, سوئے ہوئے ہیں. کہا لے آؤ. لائے اللہ کے رسول صلی اللہ علیہ وسلم, اپنا ٹھوک ان کی آنکھوں میں ڈالا تو فوراً آنکھ نارمل ہو گئی. فرمایا جھنڈا لو اور جاؤ. یہ اللہ کی مدد سے معجزات ہیں, یہ اللہ کی مدد سے ہوتے ہیں, اپنی طرف سے نہیں. قتادہ بن نعمان رضی اللہ تعالی عنہ, نبی علیہ السلام پر جیسا ہی تیر آیا انہوں نے ایسا سر آگے کر دیا تو ان کی آنکھ میں لگ گیا اور پوری آنکھ نکل گئی, لٹک گئی تھا. تو ایسا لے کر آئے اپنے ہاتھ میں اللہ کے رسول صلی اللہ علیہ وسلم کے سامنے, وہیں پر بیٹھے ہوئے اللہ کے نبی نے ہاتھ اٹھائے. اللہ کسے مانگ رہے؟ اللہ سے جی. اللہ اس نے میرے لیے اپنی آنکھ میں یہ تیر کھایا ہے, اے اللہ انہیں شفا عطا فرما دے. تو ان کی آنکھ واپس رکھ دی, پہلے سے اور زیادہ بہتر ہو گئی, بلکہ مرتے دم تک اس میں آنکھوں میں روشنائی کی کمی نہیں ہوئی, اللہ کی مدد سے. حضرت عثمان ابن حنیف رضی اللہ تعالیٰ صحابی ہے, فرماتے ہیں کہ ایک آدمی میرے پاس آیا, ملاقات ہوئی, کہا میں حضرت عثمان کے پاس گیا, حضرت عثمان کے زمانے میں جب امیر المومنین تھے, لیکن میری طرف کوئی داد نہیں دی, مجھے کچھ کام تھا, کچھ جواب نہیں دیا, تو میں تھوڑا پریشان ہوں. تو حضرت عثمان بن حنیف نے کہا مسجد میں جاؤ, وضو کرو, دو رکعت نماز پڑھو, اور اللہ سے مانگو, اور اللہ سے کہو محمد صلی اللہ علیہ وسلم کے وسیلے سے اللہ میرا یہ کام کر دے. یہ روایت مجمع الزوائد میں بھی ہے, ابن تیمیہ جیسے سخت ہے انہوں نے اپنے فتاوی میں بھی نقل فرمائی ہے. ये इबारत, ये हदीस बहुत सारी सही हदीस है। फरमाते हैं मैं मस्जिद में गया, जब तू नमाज पढ़ ले तो उसके बाद मेरे पास आना, मैं तुम्हारे साथ उनके पास चलूंगा, तुम्हारा काम हो जाएगा। गए वुजू करके मस्जिद में, दो रकात पढ़ी और अल्लाह से दुआ की जैसे उन्होंने बताया था कि अल्लाह मेरा काम कर दे। सल्लल्लाहु अलैहि वसल्लम के वसीले से मांग किससे रहे हैं, अल्लाह से मांग रहे हैं। और ये दुआ खत्म की और खत्म करके खुद ही हजरत उस्मान के पास चले गए। तो हजरत उस्मान ने अपने साथ उनको बिठाया और कहा बताओ क्या काम है, तुम्हारा काम पूरा कर दिया जाएगा। फिर उसके बाद कहा जब भी जो भी काम होना तो मेरे पास आना, मेरी ताकत के मुताबिक कर दूंगा तेरा काम। फिर ये उसके बाद उस्मान बिन हनीफ से मिले तो उस्मान बिन हनीफ ने कहा हाँ मैंने तुम्हें इसलिए कहा था कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में एक नाबीना सहाबी आए हुए थे और आने के बाद कहा अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम से मुझे आँख की रोशनाई दे दो, दिलवा दो, दुआ कर दो मेरे लिए। फरमाया सब्र कर, अल्लाह जन्नत में बेहतरीन तुम्हें अता फरमाएगा। फरमाया मेरा कोई साथ में मस्जिद में लाने वाला नहीं है, आप मेरे लिए दुआ कर दीजिए। फरमाया मैं नहीं दुआ करता, जाओ वुजू करके दो रकात पढ़कर अल्लाह से मांगो। अगर नफा नुकसान के मालिक होते तो कहते लाओ कर देता हूं। उन्होंने दो रकात पढ़कर अल्लाह से दुआ की, अल्लाह मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के वसीले से ए अल्लाह मेरी आंखों में रोशनी पैदा कर दे। हाथ नीचे रखे, आंख नॉर्मल हो गई, नॉर्मल। कुरान में भी है, कुरान करीब में भी है, फरमाया तुम जाओ और खुद भी अल्लाह से इस्तिग़फ़ार करो और अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम से भी इस्तिग़फ़ार के लिए कहो, अल्लाह के रसूल से अपनी कब्र में जिंदा है। इन तमाम रिवायतों से मालूम होता है कि आप सल्लल्लाहु अलैहि वसल्लम नफा और दरर के मालिक नहीं थे, अल्लाह से मांगते थे और अल्लाह नबी का काम कर देता था। और कयामत तक नबी का उम्मती भी अल्लाह से मांगेगा, अल्लाह उसका काम करता है और कर देगा। इसलिए कि अल्लाह ने कुरान में फरमाया अम्मन युजीबुल मुद्दतर इदा दाहु वयक्षिफु सू, जब भी आदमी परेशान हो वो अल्लाह से दुआ करेगा, अल्लाह उसकी परेशानियों को दूर कर देगा। इन तमाम बातों से हमें मालूम होता है तौहीद हमारी खालिस होनी चाहिए, उसमें किसी किस्म की मिलावट नहीं होनी चाहिए। अल्लाह ही से मांगे और अल्लाह ही से मांगने की आदत बनाए हर वक्त, जिसको अल्लाह यहां बयान फरमा रहे कुल्ला अमलिकु लिनफ्सी दर्रं वला नफा इल्ला माशाअल्लाह, जो अल्लाह चाहे। लिकुल उम्मतिन अजल, हर एक के लिए वक्त मुतय्यन है। नबी को भी पता नहीं, वो वाकिया मशहूर है इमाम मालिक का, आपने बार बार सुना है ख्वाब वाला। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम को ख्वाब में देखा, पूछा मेरी मौत कब आएगी, इशारा कर दिया पांच उंगली। अब ये परेशान कब, पांच दिन, पांच घंटे, पांच महीने, पांच साल, पचास साल, कब? अल्लाह में इब्ने सीरीन के पास पूछने के लिए भेजा, मेरा नाम नहीं लेना। उन्होंने कहा जिसका ख्वाब है उसी को भेजो, या उनका नाम लो तब ख्वाब की ताबीर बता दी जाएगी, वरना नहीं बताऊंगा। तो हजरत ने फरमाया, खादिम ने कहा इमाम मालिक रहमतुल्लाह अलैह है। फरमाया पांच से नबी अलैहि सलाम इशारा कर रहे हैं, पांच चीजों का इल्म मेरे पास नहीं है, उसमें से मौत का भी इल्म मेरे पास नहीं, तेरी मौत कब आएगी अल्लाह को पता है। अल्लाह जानता है और उसे सब कुछ खबर है, मुझे पता नहीं। फिर कभी नहीं गई उमरा में, ताकि मेरी मौत कहां पर आए, मदीना में। मालूम होता है जब मौत आती है एक घड़ी आगे भी नहीं, आपने देखा होगा वो पानी पिलाते हैं तो आधा अंदर गया आधा बाहर आ गया। इसलिए हदीस में आता है कि खाने का लुकमा जब तक पूरा नहीं होता मौत नहीं आती, चाहे एक दाना ही क्यों ना हो, और पानी का कतरा जब तक उसकी जिंदगी का पूरा नहीं होता मौत नहीं आती। مطلب حدیث میں فرمایا نبی کریم صلی اللہ علیہ وسلم نے رزق اس کے پیچھے ایسا دوڑتا ہے جیسا کہ موت اس کے پیچھے دوڑ رہی ہے. گویا پہلے رزق ختم ہوتا ہے پھر موت آ کے پکڑ لیتی ہے. اب تیرا دنیا میں کچھ باقی نہیں ہے. اذا جاء اجلهم فلا يستاخرون الساعه ولا يستقدمون قل ارايتم ان اتاكم عذابه بياتا او نهارا. کیا لفظ استعمال کیا اللہ پاک نے, بیاتا ہونا چاہیے لیلا او نهارا, رات میں اور دن میں, اس کی جگہ کیا ہے بیات. بیات کا ترجمہ یہ ہے رات کے اندر پورا عامی لوگ اللہ کے نبی علیہ السلام کے زمانے میں جب حملہ کرنا ہوتا تھا تو قریب پہنچ جاتے تھے شہر کے یا اس جگہ کے, پھر آخری پہر میں رات کے آخری حصے میں اچانک حملہ کر دیتے تھے جب اگر فجر کی اذان کی آواز نہیں آتی تھی, حملہ کر دیتے. اس کو کہتے ہیں شب خون مارنا اردو میں. فرمایا اللہ تبارک و تعالیٰ فرماتے اچانک عذاب آ جائے گا, تم اللہ کا عذاب مانگ رہے ہو نا, تمہیں پتہ بھی نہیں چلے گا, تم تو سوئے ہوئے ہوں گے زلزلہ آ جائے گا, تم سوئے ہوئے ہوں گے فلڈ آ جائے گا, تم سوئے ہوئے ہوں گے گھر گر جائے گا, آگ لگ جائے گی. اللہ فرماتے اچانک تمہیں پتہ بھی نہیں ہوگا. بیاتن او نہارن, عام طور پر ہم پچھلے قوموں کی تاریخ اٹھا کر دیکھتے ہیں قرآن کے واقعات سے, عذاب آیا یا تو قہر اللہ کے وقت یا رات کے نیند میں, کہ انسان کو پتہ ہی نہیں ہے ختم ہو گیا. ماذا یستعجل منہ المجرمون, یہ مجرمین جس کا جلدی کر رہے ہیں, لاؤ عذاب لاؤ عذاب. اللہ کہہ رہے جب میں دوں گا نا تو تمہیں پتہ بھی نہیں ہوگا کہ کیسے عذاب آئے. اثم اذا ما وقع آمنتم به, اثم بعض کی رات میں اثم, کیا وہی زمانہ, کیا کہہ رہے ہیں, پھر جب سچ مچ عذاب انہی پر آ پڑے گا تب یقین کرو گے, تب ایمان لے آؤ گے, تب مجھے مانو گے. آل آن, اب وقد کنتم به تستعجلون, تم تو بہت جلدی کر رہے تھے عذاب لاؤ عذاب لاؤ عذاب لاؤ, اب کلمہ پڑھ رہے ہو. یہی لفظ وہاں پر بھی کس کے لیے ہے, فرعون کے لیے. آل آنا وقد اسیت قبل وکنت من المبصرین, اب تو کلمہ پڑھ رہا ہے موسیٰ کا, ابھی تک تو اپنے آپ کو خدا کہہ رہا تھا, اب ڈوبنے لگا تب. توبۃ العبد ما لم یغرغر, مومن کی توبہ قبول ہوتی ہے یا کسی بھی بندے کی توبہ قبول ہوتی ہے, اس کا ایمان قبول ہوتا ہے جب تک اس کی روح اس کے گلے تک نہ آئے. اللہ نے اس کو اجازت دی, اس سے پہلے قوم یونس کی یہی حالت ہوئی تھی, کسی بھی قوم کو اللہ نے نہیں بچایا سوائے قوم یونس کے, اس لیے کہ عذاب کے آنے سے پہلے وہ توبہ کر رہے تھے, عذاب دیکھ کر اور تل ملا گئے, تو ان کی پہلی توبہ سے اللہ نے عذاب کو کیا کر لیا, ہٹا لیا. توبۃ العبد ما لم یغرغر, حدیث میں ہے نبی کریم صلی اللہ علیہ وسلم فرمایا, معلوم ہوتا ہے کہ جب عذاب آئے گا تو پھر ایمان قبول نہیں, پھر توبہ قبول نہیں. اس لیے ہر انسان کو ہر وقت توبہ کر لینی چاہیے, پتہ نہیں رات میں عذاب آ جائے دین میں عذاب آ جائے اور گناہ کے ساتھ سو گیا ہے, گناہ کے ساتھ ہی گھوم رہا ہے. اس لیے تین گناہ ایسے ہیں اس وقت ایمان نکل جاتا ہے, تین گناہ, بخاری شریف مسلم شریف مشکات ترمذی ساری کتابوں میں, ابو ہریرہ اس کے راوی ہے. تین گناہ, لا یزنی الزانی حین یزنی وہو مؤمن, ولا یسرق السارق حین یسرق وہو مؤمن, ولا یشرب الخمر وہو مؤمن. تین, ایک تو زانی, ایک ڈرگز شراب پینے والا, اور ایک ہے چوری کرنے والا. یہ تین کام ایسے ہیں جب یہ مسلم شریف کی روایت میں ہے, ڈاکہ زنی کرنے والا, چوری چپ چاپ سے ہوتی ہے, ڈاکہ زنی ہاتھ سے آدمی چھین کے لے جاتا ہے, اچانک آتا ہے گاڑی کھڑی کی لاؤ, اس کو کہتے ہیں ڈاکہ زنی, اور اگر آدمی سوئے رات میں توڑ کے آ جائیں اس کو کہتے ہیں چوری. دونوں میں فرق ہے, انتہاب کا لفظ مسلم شریف میں ہے, دونوں اس میں داخل ہے, چاہے داکہ زنی کرے چوری کرے. जीना करते वक्त भी ईमान उसके दिल से निकल करके ऊपर आ जाता है, सर के ऊपर। ये सही अल्फाज है हदीस के, बुखारी और मुस्लिम के। अब सवाल होता है, ये तो दलील हो गई खवारिज की, खारजी ये फितना पैदा हुआ कब? हजरत उस्मान गनी रजी अल्लाह ताला को शहीद करने वाले, हजरत अली को शहीद करने वाले यही खवारिज है, खवारिज है ना, यही लोग है। इसलिए कि उन्होंने हजरत अली पर कुफ्र का फतवा लगाया था, और यूं कहा था रौ इल्लाह, रौ इल्लाह, 400 आदमी का ग्रुप आया था, रौ इल्लाह, अल्लाह के लिए जिहाद में निकलो, निकलो, किसको कत्ल करने के लिए? हजरत अली को, काफिर है, पूरा ग्रुप आ रहा है 400 आदमी का, 400 पीपल का आ रहे, और हजरत अली रजी अल्लाह ताला अन्हु जीत गए, वो सक्सेस हो गए। और फिर क्या हुआ? अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की बशारत पर हजरत अली रजी अल्लाह ताला अन्हु ने, हजरत अली रजी अल्लाह ताला अन्हु ने एक साहबी से कहा, ये जितने मरे पड़े हैं उसमें एक आदमी होगा जिसके हाथ में हड्डी नहीं होगी, खाली गोश्त होगा, उसको तलाश करके ले आओ, जिसके हाथ है ना लुंजा होगा बिल्कुल, उसमें गोश्त हड्डी नहीं, गोश्त ही गोश्त है, कमजोर आदमी, उसको अब साबी गए तलाश कर रहे हैं सारी बॉडियों में, नहीं मिल रहे, वापस आए फरमा हजरत अली से नहीं मिल रहे, कहा नहीं जाकर तलाश करो, मेरे नबी का फरमान है, मेरे नबी ने उस वक्त कहा है अली तुझे कत्ल करने के लिए 400 का ग्रुप आएगा, उसको पहचान ना हो तो उसमें एक आदमी ऐसा भी होगा, यकीनन होना चाहिए मेरे नबी का फरमान सच्चा है, जाकर दोबारा तलाश किया, तलाश किया तो वो आदमी उसमें मरा हुआ था, उसको लाया गया। फिर फरमाया हजरत अली रजी अल्लाह ताला उन्होंने कि मेरे ये वो लोग हैं जो कुरान के अल्फाज और मानी को बदलने वाले हैं, और मुझे काफिर कहते हैं, जब मैं सही मतलब बयान कर देता हूं। कहा मेरे नबी ने फरमाया एक आदमी आएगा तुम्हारी दाढ़ी पकड़ कर तुम्हारे गले को यानी तुम्हारी दाढ़ी को खून से रंग देगा। ये हजरत अली को उस वक्त बताया गया था। तो ये अजाब, जब आदमी जीना करता है तो उसका ईमान निकलकर ऊपर आ जाता है, मालूम होता है मोमिन के बारे में कहा जा रहा है, काफिर के लिए नहीं कहा जा रहा है। अब सवाल होता है, खारजी लोग कहते हैं जब ईमान निकल गया तो ये काफिर हो गया, तो वो कहते हैं कबीरा गुनाह करने वाला काफिर है। उन्होंने क्या कहा? कबीरा गुनाह करने वाला काफिर है। हालांकि बात ऐसी नहीं है, नबी अलैहिस्सलाम के जमाने में भी बाज लोगों से जिना हो गया, उनको हद लगाई गई, और अगर वो काफिर होते तो उनकी जनाजे की नमाज नबी सल्लल्लाहु अलैहि वसल्लम न पढ़ते, लेकिन आपने भी नमाज पढ़ी है, हाथ काटा गया है चोरी पर, लेकिन उनकी मौत पर अल्लाह के नबी ने जनाजे की नमाज पढ़ी है। अगर ये काफिर होते तो नबी जनाजे की नमाज न पढ़ते। लेकिन सवाल खड़ा होता है, चलो ईमान निकलने का क्या मतलब है? ये भी सुन लो, बुखारी की शरा, इस हदीस की शरा में इब्न हजर अस्कलानी रहमतुल्लाह अलैह फरमाते हैं, इमाम बुखारी तो इस हदीस का मतलब ये बयान फरमाते हैं, जो आदमी जीना करे, चोरी करे, कबीरा गुनाह करे, उसका ईमान कामिल नहीं है, ही डोंट हैव कंप्लीट ईमान। अल्लामा नजमुद्दीन अकबर रहमतुल्लाह अलैह फरमाते हैं, जब बंदा जीना करता है ईमान की हालत में, चोरी करता है या इस तरीके से अगर शराब पीता है, तो वह हाजिर हुआ मुमिनुन के माना है, उसका दिल हाजिर नहीं है, उसका दिल हाजिर नहीं है, इसलिए यह कर रहा है। बाज़ मुफस्सिरीन जैसे शाह वलीउल्लाह साहब रहमतुल्लाह अलैह फरमाते हैं अपनी किताब हुज्जतुल्लाह बालिगा में, इस हदीस का मतलब यह है कि जब जीना करता है, चोरी करता है, शराब पीता है, तो इंसान के ऊपर मलूकियत की सिफत खत्म होकर जानवर की सिफत पर्दा कर लेती है, वह जानवर जैसा बन गया, वो जानवर जैसा काम कर रहा है, बल हुम अदल, जानवर से भी बदतर है ये। ये मतलब है वह हुआ मुमिन का कि इसके ऊपर बहीमियत जानवर की सिफत ने गलबा कर लिया उसकी मलुकियत के ऊपर में। लेकिन इब्न अब्बास रजी अल्लाह तआला ने फरमाते हैं इस हदीस की शरह में, जो रईस अल मुफस्सिरीन है, फरमाते हैं ईमान तो नहीं निकलता, वो ईमान का नूर उसका खत्म हो जाता है। जो नूर होता है ना ईमान का, जिससे हिदायत मिलती है, जिसे नमाज की नमाज अजान हो जाती है तो बज होता है, चलो नमाज के लिए, चलो इबादत के लिए, चलो। ये जो अंदर ये नूर है, ये नूर है। अगरचे बाज़ मुहद्दिसीन फरमाते हया मुराद है इससे कि अगर आदमी जीना करे, गोया कि अगर हया वाला होता तो ये काम न करता। और हजरत हसन बसरी रहमतुल्लाह अलैह फरमाते हैं कि ईमान की जो लज्जत है, मिठास है, स्वीटनेस ऑफ ईमान है, जब ये जीना करता है, चोरी करता है, शराब पीता है, तो अल्लाह उसके ईमान की लज्जत को ले लेते हैं, ईमान उसका खोखला हो जाता है और उसके अंदर में गोया के कोई हलावत नहीं है। काजी बैजावी रहमतुल्लाह अलैह फरमाते हैं ईमान से मुराद मामून मिनल अजाब है, कि ये अजाब से नहीं बचेगा। अगर अल्लाह का अजाब आ गया तो जमीन में धस जाएगा, खत्म हो जाएगा। बाज़ उलमा फरमाते हैं कि यहां ईमान से मुराद वह हुआ मुती, अगर ये फरमा बरदार होता अल्लाह का तो जिना नहीं करता, अल्लाह का इताअत करने वाला होता तो चोरी नहीं करता। मालूम होता है ये अल्लाह का फरमा बरदार नहीं, इसलिए जिना करता है, इसलिए ये काम करता है। लेकिन बाज़ और मुहद्दिसीन फरमाते हैं कि इससे मुराद उसका ईमान निकलने से मुराद इसके अंजाम की तरफ इशारा है कि अगर कबीरा गुनाह करता रहेगा तो खतरा इस बात का है कि मरने से पहले अल्लाह उसके ईमान को ले लेंगे और बगैर ईमान से उसकी मौत आ जाएगी। जैसे इब्ने माजा की हदीस है कि अगर कोई आदमी जानबूझकर 3 जुमा नहीं पढ़ता, 3 जुमा जानबूझकर, तो उसकी मौत इस हालत में आएगी कि उसके ईमान को अल्लाह उससे पहले से ले लेगा और कुफ्र पर उसकी मौत आएगी। तो बाज़ मुहद्दिसीन ये फरमाते हैं, फरमाया इस आयत में सुम्मा क़ील लिल्लज़ीन ज़लमू ज़ूक़ू अज़ाब अल-खुल्द। याद रखो अल्लाह हम सबको ईमान की मौत नसीब करे, अल्लाह से रोकते दुआ करते हैं। अहनाब की सबसे बड़ी किताब है, चलो एक बात जहन में आई, दुर्र मुख्तार है सबसे बड़ी किताब जिससे मुफ्ती फतवा देता है अरबी में कई जिल्दों में। उसमें है किताब रिद्दत, बाब रिद्दत, किताब रिद्दत है मुर्तद हो जाना। उस चैप्टर में नकल फरमाया नबी अलैहिस्सलाम की हदीस को, फरमाया इंसान को कुछ यकीन नहीं है कि उसकी मौत ईमान पर आएगी या नहीं आएगी, उसके बारे में कोई यकीन से नहीं। इंसान को दुआ करनी चाहिए कि अल्लाह ईमान पर मौत, लेकिन एक दुआ ऐसी है जिसको इंसान पढ़ ले, ये आगे हदीस नकल कर रहे हैं किताब रिद्दत में दुर्र मुख्तार में, एक दुआ ऐसी है जिसको इंसान पढ़ लिया करे तो उसकी मौत ईमान पर आएगी, यकीन के साथ ईमान पर आएगी। और वो कौन सी दुआ है? अल्लाहुम्मा इन्नी अऊजु बिका मिन अन उशरिका बिका व अन आलम व अस्तगफिरुका लिमा ला आलम। अल्लाहुम्मा इन्नी अऊजु बिका अन उशरिका बिका وانا اعلم واستغفرك لما لا اعلم। अगर ये दुआ रोजाना पढ़ ले एक बार तो दो चीज होगी, उसके हर आमाल इखलास वाले होंगे, बकौल सैयद अबू बकर सिद्दीक के उसमें रियाकारी नहीं आएगी और उसकी मौत ईमान पर आएगी। ये दुआ जरूर याद रखें, आमतौर पर शायद 5वें कलमे में ये बात पढ़ी जाती है, अल्लाहुम्मा इन्नी अऊज़ु बिका अन उशरिका बिका व अन आलम। ए अल्लाह मैं पना चाहता हूं उस शिर्क से जिसको मैं जानता हूं, व अस्तगफिरुका लिमा ला आलम, मैं पहले से तोबा कर लेता हूं ऐसी बातों से जिसको मैं नहीं जानता और शिर्क हो गया। इसलिए दो गुना सबसे बड़े हैं। यहां वकील लिल्लदीन ज़लमु ذوقوا, ज़लमु से मुराद यहां काफिर है, कि काफिर तुम अब हमेशा का अजाब चखो। जहां कहीं जुल्म का लफ्ज आए या शिर्क के लिए या तो कुफर के लिए, वल काफिरून हुम ज़ालिमून, काफिर बड़े जालिम हैं। इन शिर्क लज़ुल्म अज़ीम, और शिर्क बहुत बड़ा जुल्म है। इस दुआ को पढ़ लिया करें, अल्लाह शिर्क से भी हमारी हिफाजत फरमाए। ये बहुत जबरदस्त दुआ है जिसको दुर्रे मुख्तार में किताब रिद्दत में नकल की है, नबी अलैहिस्सलाम की हदीस को फरमाए, यकीन से उसकी मौत ईमान पर आएगी, वरना हम यकीन से नहीं कह सकते किसी और चीज के लिए। ये एक दुआ है जिसको नबी अलैहिस्सलाम ने खुद बयान फरमाई है, ज़ूकू अज़ाबल खुल्द हल तुजज़ौना इल्ला बिमा कुंतुम तकसिबून, अब तुम्हें सजा दी जाएगी उन तमाम आमाल की जिसको तुम दुनिया में कर रहे थे। आगे फरमाया आखिरी आयत, वयस्तंबिउनका अहक्कुन हु कुल ई व रब्बी इन्नहु लहक वमा अंतुम बिमुअजिज़ीन, काफिर तुमसे पूछ रहे हैं ये अजाब का आना, ये कयामत का आना सच है? सच है? अभी और कह रहे सच है, अजाब आएगा सच है। कुल ई, क्या लफ्ज है कुरान का, तुम्हें हां कह दीजिए मेरे नबी, ई व रब्बी, हाँ हाँ, ई का क्या तर्जुमा करेंगे, हज़रत थानवी फरमाते हैं हाँ हाँ, ई व रब्बी इन्नहु लहक, मेरे रब की कसम बेशक ये अजाब आना हक है। ये अजाब का आना क्या है? हक है। वमा अंतुम बिमुअजिज़ीन, मेरे मालिक की कसम ये सच है, और तुम अल्लाह को आजीज नहीं कर सकते, तुम अल्लाह को होपलेस नहीं कर सकते। जब अजाब आ जाएगा आदमी कुछ नहीं कर सकता है, कुछ भी नहीं, एक चीज को यहां से वहां तक नहीं ले जा सकता, उस पर अजाब आएगा, खत्म हो जाएगा। इसलिए अल्लाह पाक से हर वक्त दुआ करें कि अल्लाह हम सबको ईमान पर रखे और ईमान की मौत नसीब फरमाए। दूसरी दुआ ये करें, अल्लाह हमें खालिस तौहीद नसीब फरमाए। इन्ना अल्लाह ला यगफिरु अन युशरका बिही व यगफिरु मा दून ज़ालिका लिमन यशा, अल्लाह मुशरिक की कभी मगफिरत नहीं करेगा, उसके अलावा सब की मगफिरत कर देगा। और दूसरी हदीस, कयामत के दिन अल्लाह तबारक व ताला फरमाएंगे, तुमने ये नमाजें ये इबादतें ये काम फुलां के लिए किया था, जाओ सवाब उसी से ले लो, मेरे पास तुम्हारा कुछ भी नहीं है, मैं तुम्हारी मदद नहीं करूंगा। वो खुद आजिज होगा, वो कैसे तुम्हारी मदद करेगा? इसलिए आज के सबक से हमें ये बात मालूम हुई कि अल्लाह के सिवा अंबिया और नबी सल्लल्लाहु अलैहि वसल्लम, सहाबा, औलिया, ताबीन, ये पीराने पीर, ये जितने भी होते हैं, कोई नफा और नुकसान के मालिक नहीं है। कौन है? अल्लाह है। हर चीज का मालिक और खालिक अल्लाह है। इसका यकीन दिल में बिठाना है, ये बहुत जरूरी है, ये ईमान की जर है। अगर इसमें नुकसान है तो आदमी कभी कामयाब नहीं हो सकता, नमाज में नुकसान वगैरह में, तो उसके लिए अल्लाह पाक आसान कर देता है तौबा वगैरह से, लेकिन ईमान उसके लिए तो फरमाते हैं कि वल्लाह कयामत के दिन सारी दुनिया भर कर गोल्ड लेकर आ जाओ, सिल्वर लेकर आ जाओ, खजाने लेकर आ जाओ, लेकिन तुम्हारा ईमान नहीं, मैं तुम्हारी मदद करने वाला नहीं हूं। तो एक बात तो मैं ये मिली, दूसरी बात यह है कि अल्लाह तबारक व ताला से हर वक्त दुआ करे, ईमान पर रखे और ईमान पर मौत नसीब कर दे। तीसरी बात हमने अपने अकाबिरीन से सुनी है कि अपने ईमान को हम किस पर भरोसा करते हैं? अल्लाह पर। और अल्लाह से बड़ा कोई अमानतदार
नहीं,
अल्लाह से बड़ा कोई अमानतदार नहीं। ये बात हमने सुनी मौलाना अबरारुल हक साहब हरदोई रहमतुल्लाह अलैह से, उन्होंने सुनी एक बहुत बड़े बुजुर्ग से, मदीना मुनव्वरा के सैयद से सुनी है। فرمایا انہوں نے ان کے والد سے, فرمایا یہ ایک بہت زبردست بات ہے کہ اللہ امین ہے, امانت دار ہے, اپنے ایمان کو اللہ کو سپرد کرو. اللہ میں تجھ پر بھروسہ کرتا ہوں, تو امانت دار ہے, میرا ایمان تجھے دیتا ہوں, میرے ایمان کو لک آفٹر کرنا, جب موت آ جائے تو مرتے وقت میرا ایمان مجھے واپس کر دینا کہ میں کلمہ پڑھتا ہوا تیرے پاس آ جاؤں. اس میری امانت میں دنیا کا کوئی شیطان اور دنیا کی کوئی قوم خیانت کرنے والی نہ ہو کہ میرا ایمان چلا جائے اور میری موت کو فر پر آئے. یہ بہت زبردست بات ہے ہمارے اکابرین کی. اللہ ہم سب کو عمل کی توفیق عطا فرمائے. واخر دعوانا الحمدللہ رب العالمین. جماعت ماشاءاللہ آئی ہوئی ہے, اب ایک دن اور رہیں گے, ان کی نصرت فرمائے اللہ تبارک و تعالیٰ, ان کے آنے کو بھی قبول فرمائے, قدم قدم پر اللہ سب کے لیے ہدایت کا ذریعہ بنائے, اور اللہ جس بستی میں آئے ہیں ان کے آنے کی وجہ سے اللہ اس بستی کی مدد فرمائے, اللہ پوری امت کی حفاظت فرمائے, اللہ پوری امت کی مدد فرمائے. اللہم لک الحمد کلو ولک الملک کلو وبیدک الخیر کلو وإليك يرجع الأمر كله ولا يتوسر لك الحمد إنك على كل شيء قدير. اللهم صل وسلم دائما أبدا على حبيبك خير الخلق كلهم. اللهم لا مانع لما أعطيت ولا معطي لما منعت ولا راد لما قضيت ولا ينفع جل جدي منك الجد. اللہ رحم فرما دے, اللہ کرم فرما دے, اللہ رحم فرما دے. اے اللہ بڑے مجرم ہیں, بڑے پاپی ہیں, رات کے اندھیرے میں, دن کے اجالوں میں, خلوت میں, جلوت میں, اے اللہ اجلے کپڑوں میں اندر سے تیری نافرمانی کرتے رہے, کبھی آنکھوں سے, کبھی کانوں سے, کبھی دماغوں سے, کبھی سوچ کر, کبھی دل میں وسوسوں سے, اللہ کبھی ہاتھ سے, کبھی پیر سے, کبھی چھپ کر, کبھی کھل کر, کبھی دروازے بند کر کے, اللہ کبھی چپ چاپ سے, کبھی فون میں, کبھی موبائل میں, کبھی کس میں, کبھی کس میں. اللہ تو سب کچھ جانتا ہے, تو علیم بذات الصدور ہے. اللہ ہمیں معاف کر دے, اللہ ہمیں معاف کر دے, اللہ ہمیں اقراری مجرم ہے معاف کر دے, معاف کر دے. اللہ کپڑوں کے اجلے ہیں, اندر میں گندے ہیں, اللہ معاف کر دے, معاف فرما دے, اللہ کرم فرما دے, رحم فرما دے. اللہ تیرے قرآن کی محبت میں ہم سب بیٹھے ہوئے ہیں, تو جتنا بڑا اتنا تیرا قرآن بھی بڑا ہے, تیرے زبان سے نکلا ہوا کلام ہے اللہ. اللہ اس قرآن کی برکت سے ہم سب کے گناہوں کو معاف, ہم سب پر رحم فرما, ہم سب پر کرم فرما, ہمارے بیٹھنے کو قبول فرما, ہمارے آنے کو قبول فرما, ہمارے سننے کو قبول فرما, عمل کی توفیق نصیب فرما, عمل کی توفیق نصیب فرما. اللہ خالص توحید نصیب فرما, خالص توحید نصیب فرما, خالص توحید پر زندگی نصیب فرما, خالص توحید پر موت بھی نصیب فرما, خالص توحید پر موت بھی نصیب فرما. اے اللہ ایمان کی حفاظت فرما, ایمان کی حفاظت فرما, مرتے دم تک ایمان پر قائم دائم فرما. موت آئے تو ہر ایک کی زبان پر کلمہ لا الہ الا اللہ محمد رسول اللہ ہو, ہر ایک کو اپنے اپنے وقت پر خاتمہ خیر نصیب فرما. اے اللہ ہم سب کے دلوں کو پاک اور صاف فرما, ہم سب کے دلوں کو پاک اور صاف فرما, تکبر سے, حسد سے, بغض سے, کینہ سے, کپٹ سے, ہر قسم کی ظاہری باطنی گناہوں سے اللہ تو پاک فرما دے. یا اللہ تو پاک فرما دے. اے اللہ ہم سے راضی ہو جا, ہمیں اپنا بنا لے اللہ, ہمیں اپنا بنا لے اللہ, ہمیں نفس و شیطان غیروں کے حوالے نہ فرما, غیروں کے حوالے نہ فرما. زندگیاں گزر گئی نافرمانی کرتے کرتے, اے اللہ ہمیں پتہ نہیں کتنی زندگیاں ہماری باقی ہے. اے اللہ تیری عبادت میں گزارنے والوں میں سے بنا دے, ذاکرین میں سے بنا دے, صالحین میں سے بنا دے, تیرے نیک بندوں میں سے بنا دے, اللہ توابین میں سے بنا دے, تیرے محبوب بندوں میں سے بنا دے. اے اللہ تیرے ان بندوں میں سے بنا دے جن کے کندھوں پر تھپکیاں مار کر کہے گا تو نے یہ بھی گناہ کیا, تو نے یہ بھی گناہ کیا, جاؤ آج میں تیرے گناہوں کو نیکیوں سے بدل دیتا ہوں, جنت میں چلا جا. اے اللہ کم سے کم انہی لوگوں میں سے بنا دے یار, ہم راہمین بغیر حساب کے جنت میں داخل فرما دے. اللہ قبر کے حالات سے اور عذاب سے ہماری حفاظت فرما دے. اے اللہ جہنم کے عذاب سے ہم سب کی حفاظت فرما. اللہ بیماروں کو شفا عطا فرما, جو بھی بیمار ہو اللہ سب کو شفا عطا فرما, گھروں میں, ہسپتالوں میں, اس مجمع میں, جہاں کہیں, اے اللہ سب کو عافیت نصیب فرما, سب کو سکون نصیب فرما, چھوٹی بڑی ہر ایک قسم کی بیماریوں سے شفا عطا فرما. اے اللہ مرحومین مرحومات کی مغفرت فرما, یا اللہ زندوں کی مغفرت فرما, مردوں کی مغفرت فرما, پوری امت کے حال پر رحم فرما, اس مجمع مجلس کے صدقے اللہ تیرے قرآن کریم کے صدقے پیارے حبیب صلی اللہ علیہ وسلم کے صدقے امت کے حال پر رحم فرما, امت کو ہدایت نصیب فرما, امت کو ہدایت نصیب فرما, امت کی مغفرت فرما, امت کی مغفرت فرما, امت کی مغفرت فرما, اسلام پر قائم دائم فرما. اے اللہ امت سے پریشانیوں کو دور فرما, بل بلانے والے یتیم بچوں کی آہوں کو سن کر اے اللہ امت پر رحم فرما. اے اللہ راتوں میں جاگ کر اے اللہ دعائیں کرنے والے گروہوں کے آنسوں کے صدقے اللہ امت پر رحم فرما. یا اللہ قرآن کی تلاوت کرنے والوں کے صدقے امت کے حال پر رحم فرما. یا اللہ جو مانگا عطا فرما, نہ مانگ سکے تو اپنے فضل و کرم سے نبی کریم صلی اللہ علیہ وسلم کے صدقے عطا فرما. وصلی اللہ تعالی علی خیر خلقی سیدنا محمد وعلی آلہ وصحبہ اجمعین.